This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
केही दिनको यो निकै धुम तातो गर्मीसँगै चिसो लागेको छ. चिसोको यो मौसममा आज हामी तपाईँलाई यो संसारको अर्को एपिसोडमा स्वागत गर्न तयार भएर बसिसकेका छौँ. म इन्द्र अधिकारी र देवी पोखरेल तपाईँलाई अबको एक घण्टा हामी साथ दिनेछौँ. हामीलाई छोडेर कामी नजानु होला.
आजको 5 जनवरी 2014 सालको कार्यक्रम र यो 2014 सालको पहिलो कार्यक्रम भनौँ, यसमा तपाईँलाई हामी युवा गतिविधिका साथसाथै तपाईँ हामी यो साल चाहिँ व्यक्तित्व विकासका केही टिप्सहरूबाट सुरु गर्नेछौँ. हाम पक्का पनि यो सबैलाई नै महत्त्वपूर्ण कुरा हुनेछ. व्यक्तित्व विकास कसरी गर्ने र त्यसमा ध्यान दिनुपर्ने कुराहरू के छन् भन्ने विषयमा कुरा गर्नेछौँ. र त्यसपछि बोटल्स फर स्कुल अभियान र अभियानका एक सदस्य र उहाँहरूले नमस्ते कल्चरल ग्रुपसँग मिलेर गर्न लागेको महायात्रा कार्यक्रमबारे तपाईँलाई जानकारी प्रस्तुत गर्नेछौँ, कुराकानी गर्नेछौँ सोझै भन्नुपर्दाखेरि. र एक प्रेरणादायी व्यक्तित्व जो नेपालमा भर्खरै मात्र मृत्यु भएको छ, उहाँको बारेमा पनि तपाईँहरूलाई जानकारी गराउनेछौँ. र साथमा रमाइला रमाइला गीतहरू हामी प्रस्तुत गर्नेछौँ. र तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग र radio.adelaide.edu.au मार्फत संसारभर लाइभ र फुर्सदको समय तपाईँले युवासंसार.com ipajournal.com र iTunes मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ.
तपाईँले हामीलाई यो सम्पर्क गर्नु पर्यो भने yuva.sansar@hotmail.com,
यानि कि हामी फेसबुकमा अहिले अनलाइन छौँ. तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, केही जानकारी शुभकामना सन्देशहरू आदान प्रदान गर्नु पर्यो हामीलाई सम्झनुहोला. युवा संसार पेज तपाईँले सोझै खोज्न सक्नुहुन्छ फेसबुकमा. र हामी आजको कार्यक्रम सुरु गर्दैछौँ एउटा रमाइलो गीतबाट. गीत छ हामीसँग वारी र पारी उदय र महिला सोताङको आवाजमा, र यसका गीतकार हुनुहुन्छ खेमरी जल, जो हाम्रा एक भुटानी स्रष्टा हुनुहुन्छ. र उहाँको आवाजमा यो गीत प्रस्तुत गर् उहाँको शब्दमा गीत प्रस्तुत गर्दै उदय र महिला सोताङको स्वरमा तपाईँलाई हामी स्वागत गर्न चाहन्छौँ आजको कार्यक्रमबाट.
सुसेली हल्दे बैली खेल्दे मौला साथैमा सुसेली हल्दे बैली खेल्दे मौला साथै
हजुर गीतकार खेमरी जालको पहिलो भेट एल्बमबाट तपाईँलाई हामीले सुनायौं उदय सताङ र मैला सताङको सुमधुर आवाजमा यो रमाइलो गीत वारी र पारी। अब हामी प्रश्न गर्दैछौ सदाझै युवा गतिविधि इन्द्र
इन्टरनेशनल लेबर अर्गनाइजेशनले आफ्नो नयाँ रिपोर्टमा भनेको छ इण्डिया श्रीलंका पाकिस्तान फिलिपिन्स र इण्डोनेसिया जस्ता एसियाली मुलुकमा युवा बेरोजगारी औसत 10% भन्दा माथि पुगेको छ। रोजगारी 3% बढ़िरहेको छ भने बेरोजगारी दर भने 5% दरले बढ़िरहेको छ। श्रीलंकामा युवा बेरोजगारी 20% पुगेको छ भने फिलिपिन्समा 18%। आर्थिक वृद्धिदरमा कमी आएका कारण कुनै नयाँ काम हुन सकेको छैन। यसले युवा रोजगारीमा नकारात्मक असर पारेको छ। दक्षिण एसियाली मुलुकमा भारतमा आएको आर्थिक मन्दीका कारण असर पुगेको हो। अधिकांश एसियाली मुलुकमा युवा बेरोजगार बढ्दै गएको विषयलाई लिएर इन्टरनेशनल लेबर अर्गनाइजेशनले चिन्ता व्यक्त गरेको छ। यस्तै अवस्था बिग्रिँदै गएको र सरकारले समयमै ध्यान नपुर्याएको कारण युरोपका केही देशमा युवा बेरोजगारी 60% पुगेको थियो। विश्वविद्यालय सकेर कामको खोजीमा निस्किएका अधिकांश युवाले रोजगारी नपाएकोमा पनि इन्टरनेशनल लेबर अर्गनाइजेशनले चासो व्यक्त गरेको छ।
भारतको नागाल्याण्ड राज्यका चीफ मिनिस्टर नेफ्यू रियोले त्यहाँका युवालाई बसेर खाने होइन गरेर खाने बानी बसाल्न अनुरोध गरेका छन्। उनले आफ्नो सरकारले युवा सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याउने लागेको जानकारी पनि दिए। उनका अनुसार यसले युवाहरूका लागि हजारौं रोजगारी सृजना गर्नेछ। सरकारले युवालाई सिपमूलक तालिम पनि दिने योजना बनाएको छ। मुख्यमन्त्री रियोले युवालाई अन्य राज्यमा गएर सिप सिक्न र फर्केर आफ्नो राज्यमा त्यसको प्रयोग गर्न पनि अनुरोध गरे। केही नगरी बस्नु युवाहरूको लागि लाजमर्दो हुने पश्चिमा सरकारलाई नागाल्याण्डका युवाले अंगाल्नुपर्ने उहाँको आग्रह थियो।
अर्को समाचारमा मध्यप्रदेशको अलिराजपुर जिल्लामा त्यहाँका आदिवासीले एक युवाको हत्या गरेका छन्। ती युवाले आदिवासीको श्रीमती साट्ने प्रथाको विरूद्ध एक कार्यक्रममा बोलेका थिए। एक अर्का युवा पनि घाइते भएका छन्। गाउँमा मलामी गएर फर्काँदै गर्दा ती युवाको हत्या गरिएको समाचार छ। मोटरसाइकलमा गुडिरहेका ती दुई युवालाई अज्ञात स्थानबाट तीरले हानिएको थियो। श्रीमती साट्ने प्रथा विरूद्ध बोलेपछि ती दुई युवालाई त्यहाँको पञ्चायतले गाउँ छोड्न आदेश समेत दिएको थियो। उनीहरूले छिमेकी गाउँमा शरण लिएका थिए।
भुटान सरकारले ई गभर्नमेन्ट मास्टर प्लान शुरू गरेको छ। सरकारी संयन्त्रलाई अरू छरितो छिटो अनि पारदर्शी बनाउन सो अभियान शुरू गरेको सरकारले जनाएको छ। प्राइम मिनिस्टर छिरिङ थोपगे र इन्फर्मेसन एण्ड कम्युनिकेशन्स मिनिस्टर डीएन ढुङ्गेलले संयुक्त रूपमा गरेको सो कार्यक्रमको उद्देश्य भूटानमा सूचना प्रविधिलाई जीवनको दैनिक अंशको रूपमा विकास गर्ने रहेको छ। ई गभर्नमेन्ट म्यानेजमेन्ट सिस्टम र इलेक्ट्रोनिक गभर्नमेन्ट इन्टर ओपरेबिलिटी फ्रेमवर्क गरी दुई भागमा बाँडिएको सो कार्यक्रम खास गरी हरेक सरकारी निकायलाई सूचना प्रविधि मार्फत जोड्ने योजना छ। ई गभर्नमेन्ट मास्टर प्लानले भविष्यमा सूचना प्रविधिलाई सरकारी संयन्त्रमा कसरी प्रयोग गर्ने भन्ने बारे विस्तृत विवरण रहेको सरकारले जनाएको छ। आगामी 5 वर्षका लागि तयार गरिएको सो ई गभर्नमेन्ट मास्टर प्लानमा 50 भन्दा बढ़ी मसिना योजनाहरू समाहित रहेका छन्।
भूटानको दक्षिणी शहर फुन्चोलिङमा अपराधका घटनामा कमी आएको छ। अधिकांश त्यस्ता घटनामा युवाहरू संलग्न हुने हुँदा यसले युवा अपराधका घटनामा पनि कमी ल्याएको अनुमान गरिएको छ। फुन्चोलिङ प्रहरीका अनुसार गएको त्रैमासिकमा यस्ता अपराधका घटनामा 34% कमी आएको हो। गएको साल 630 घटना दर्ता भएकोमा यो वर्ष घटेर 419 झरेको छ। सड़क दुर्घटना 38% घटेको छ भने महिला र बालबालिकामाथि हुने हिंसाका घटना पनि 38% नै कमी आएको छ।
भारतीय राष्ट्रपतिको निम्तमा भूटानी राजा जिम्गे खेसर नामगेल वङसुक र रानी जेछन पेमाले भोलि सोमबारदेखि 5 दिल्ली भ्रमण गर्ने भएका छन्। भारतीय विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार राजदम्पतिका साथमा भूटानी विदेश मन्त्री रिन्जिन दोजी, गृहमन्त्री दाम्छो दोजी र अर्थमन्त्री नामगे दोर्जी समेत भ्रमणमा आउँदैछन्। राजदम्पतिलाई राष्ट्रपति भवनमा रहेको द्वारका सुटमा विशेष सम्मानका साथ राखिने भएको छ। जीर्णद्वार क्रममा रहेको ऐतिहासिक महत्वको द्वारका सुटमा 2 पहिलो पटक राजदम्पतिलाई राख्न लागि हो। राजदम्पतिले भारतका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, गृहमन्त्री, राष्ट्रिय सुरक्षा परिषद प्रमुख सहितका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। अहिले प्रस्तुत थियो युवा गतिविधि। अब हामी फेरि तपाईँलाई एउटा सांगीतिक कोसेली प्रस्तुत गर्दैछौ। सांगीतिक कोसेली पश्चात हामी अरू कार्यक्रमका कुराहरू लिएर आउनेछौ। अबको पालामा हामीसँग रहेको छ एउटा दार्जिलिङको प्रख्यात ब्यान्ड चक्र ब्यान्डको एउटा यो सुमधुर गीत, र तपाईँ सुन्दै रहनु होला।
No, don't
हजुर, दार्जीलिङको चक्र ब्यान्डको आवाजमा मायालु भन्ने गीत तपाईँलाई हामीले सुनाइरहेको थियौँ। अब तपाईँलाई प्रस्तुत गर्दैछौ व्यक्तित्व विकासमा चाहिने महत्वपूर्ण पक्षहरू, महत्वपूर्ण एलिमेन्ट्सहरूको बारेमा कुरा गर्ने गर्नेछौ। यो चाहिँ निकै महत्वपूर्ण जस्तो लाग्छ,
विशेष गरी यङ साथीहरूको लागि होइन। पर्सनालिटी, आफ्नो पर्सनालिटी कसरी निखार्ने होइन, बलियो कसरी बनाउने, राम्रो प्रति अरूले के भन्ने, प्रशंसा योग्य बनाउने, कसरी बनाउने,
अरूलाई कसरी इम्प्रेस गर्ने,
इम्प्रेस गर्न सक्ने, त्यस्तो पर्सनालिटी डेभलपमेन्टको पक्षमा केही हामी
युवा श्रोताहरूलाई त अवश्य काम लाग्छ नि, तर जो पनि जसलाई चाहिँ आफ्नो पर्सनालिटी मेन्टेन गर्नु छ भने यी कुराहरूले निकै सहयोग पुर्याउन सक्छ जस्तो लाग्छ।
विशेष रूपमा युवालाई काम लाग्छ भने समग्र रूपमा अरू एजको मान्छेलाई पनि काम लाग्न सक्छ।
मैले यो हामीले यो साभार गरेको छौँ यही हप्ताको नेपाली साप्ताहिक पत्रिकाबाट लेख्नुभएको छ रतन बहादुर बस्नेतले। यहाँ निकै नै राम्रो जानकारी लागेर तपाईँले आज यो रेडियो मार्फत प्रस्तुत गर्नु जस्तो लाग्यो। यसो भन्नुहुन्छ उहाँले, अहिले व्यक्तिको राम्रो फेसन, सुन्दर तथा आकर्षक शरीर को अवस्थालाई नै व्यक्तित्व भनिन्छ। यद्यपि व्यक्ति बाह्य स्वरूपबाट जति सुकै सुन्दर र स्वस्थ देखिए पनि उसमा उच्च मानवीय स्वभाव एवं उत्कृष्ट गुणहरू भएनन् भने सही रूपले व्यक्तित्व विकास भएको मानिँदैन। यसरी व्यक्तित्व वास्तविक ढंगले व्यक्तित्व विकास गर्न उच्च मानवीय मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्नुका साथै केही निश्चित सिद्धान्त तथा सद्गुणहरूलाई अप्नाउनु अपरिहार्य छ।
कुनै पनि क्षेत्रमा सफल बन्न होस् वा प्रभावशाली व्यक्तित्व निर्माण गर्न नभई नहुने प्रमुख गुण वा तत्व हुन् सत्य र सदाचार। सदाचार, हामीले कुनै पनि प्रभावशाली महापुरूषको जीवन चरित्र अध्ययन गर्ने हो भने उनीहरूको महानता र उच्चताको मूल्य कडीका रूपमा सत्यनिष्ठा र सच्चरित्रता देखिन्छ। व्यक्तिमा समस्त सद्गुण विद्यमान रहे पनि सत्य र एवं न्यायिक मार्ग वा सदाचारको पालना नगरी मिथ्याचार, अत्याचार, भ्रष्टाचार आदि गर्छ भने त्यसको प्रभाव अरू कसैमा पर्दैन, उसको चरित्र भ्रष्ट र पतन हुन्छ। सत्य वा सदाचारको पालन गर्ने अथवा सत्यवादी सदाचारी एउटा व्यक्तिले नबोलेरै हजारौं मानिसलाई सत्मार्गतर्फ प्रेरित गर्न सक्छ भने सदाचरण नगर्ने असत्यवादी अर्थात् भन्नु दुराचारी अथवा भ्रष्टाचारी जस्ता को लाख उपदेशबाट कुनै लाभ हुँदैन। क्षणिक रूपमा असत्यको जित भए पनि अन्तत सत्यको जय निश्चित छ। उपनिषदमा सत्यमेव जयते त्यसैले भनिएको होइन, सत्य वा इमान्दारीलाई सर्वाधिक राम्रो नीति मानिन्छ।
राम्रो व्यवहार गर्ने मानिसले समाजमा इज्जत, मान, प्रतिष्ठा प्राप्त गर्छन्, तर त्यसका विपरीत नराम्रो स्वभाव र चरित्र भएका व्यक्तिहरूले सामाजिक इज्जत, प्रतिष्ठा, आत्मविश्वास गुमाई आफ्नो व्यक्तित्व कमजोर बनाउँछन्। अत सफलता र उच्चताका लागि सद्मार्गमा चुक्नु हुँदैन कहिले पनि।
व्यक्तित्व विकासका लागि आवश्यक अर्को अनिवार्य तत्व योगलाई मानिएको छ। आजभोलि शारीरिक अभ्यासलाई नै योग भनिन्छ। शरीरका अंग प्रत्यंगहरू सन्तुलित राखी स्फूर्ति प्राप्त गर्नु पनि योग हो। मानिसको आन्तरिक मन बुद्धि सन्तुलित राख्न गरिने साधनालाई योग भनिएको छ। योगद्वारा सबै इन्द्रिय मन बुद्धि स्थिर, संयमित नियन्त्रित र एकत्रित राखेर आत्मशक्ति प्राप्त गर्न सकिन्छ।
यहाँ योगको अर्थ हुन्छ जोड्नु वा जुट्नु, अर्थात् मनलाई आत्मशक्ति वा चेतना शक्तिसँग जोड्नु अथवा जोड्ने कार्यमा जुट्नलाई योग भनिन्छ। अनियन्त्रित मनलाई निरोध गरी जुन कर्म गरिन्छ यथार्थमा त्यही योग हो। नियन्त्रित र योगयुक्त मन स्वतः उन्नतितर्फ उन्मुख हुन्छ भने अनियन्त्रित मन अधोगामी हुन्छ, जसले मानिसलाई पतनतर्फ लैजान्छ। भोगमा रोगको डर हुन्छ, योगद्वारा मानिसमा उत्पन्न विकृति दुःख दुर्भाव नाश भई सत्कर्मप्रति प्रेरणा र रुचि प्राप्त हुन्छ। योग साधना र सफलताका लागि ज्ञान एकाग्रता शुभ कर्म एवं गहन अध्ययन आवश्यक छ।
स्वाध्यायलाई अथवा स्व अध्यायलाई आफ्नो अध्यायलाई व्यक्ति विकासको अर्को मुख्य गुण वा तत्व मानिएको छ। स्व अध्याय अथवा सेल्फ स्टडिज को अर्थ स्वयं अध्ययन गर्नु भन्ने हुन्छ। स्वाध्याय भनेको मानव जीवनका लागि आवश्यक उपयोगी विषयवस्तु युक्त पाठ्य सामग्री नित्य नियमपूर्वक अध्ययन मनन गर्नु हो। मानिसको व्यक्तित्व विकासमा स्वाध्यायको महत्वपूर्ण भूमिका हुन्छ। व्यक्ति जस्तो विषय अध्ययन गर्छ सोही अनुसार उसको स्वभाव र चरित्र निर्माण हुन्छ, अर्थात् अध्ययनकै आधारमा मानिसको स्वभाव र व्यक्तित्व निर्माण हुन्छ। यहाँ भन्न खोजिएको तपाईँ कतिको अध्ययनशील हुनुहुन्छ, कति पढ्न इच्छा राख्नुहुन्छ त्यसमा केन्द्रित छ। अध्ययनको आवश्यकता र महत्वमाथि जोड दिँदै कुनै विद्वानले भनेका छन् मानव शरीरका लागि जति व्यायामका आवश्यकता पर्छ जति एक्सर्साइजको आवश्यकता पर्छ त्यसभन्दा बढी आवश्यकता पर्छ मस्तिष्कको लागि अध्ययनको।
भनिन्छ नि रिडिङ विदाउट रिफ्लेक्टिङ इज लाइक इटिङ विदाउट डाइजेस्टिङ भनिन्छ होइन। जस्तो अब पढिन्छ केही र त्यसको चिन्तन मनन गरिन्न यसले के भन्न खोजेको हो भने चाहिँ खाना जसरी खाना चाहिँ बिना पाचन शक्ति आफ्नो शरीरमा पाचन शक्ति छैन भने खाना खाएको के कारण के हुन्छ र होइन हो त्यस्तै भनेर चाहिँ एउटा कम्पेयर गरेको छ। यहाँ पनि व्यक्तित्व विकासमा स्व अध्ययनलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ र उहाँले भन्नुहुन्छ नयाँ पुस्तक पत्र पत्रिकामा सतही रूपले हेरेर वा आँखा दौडाएर मात्र अध्ययनको लाभ प्राप्त गर्न सकिँदैन। लेखकको विचार वा ज्ञान बोध गर्न गहिरो छाप पर्नुपर्छ, गहन ढंगले विचार मन्थन गर्नुपर्छ। लेखक वा विचारकको प्रस्तुतिलाई गहन रूपले अध्ययन मनन गर्नु र त्यसको सार ग्रहण गरेर अनुभव गर्नु कला हो, जसबाट भावना र विचारमा परिवर्तन ल्याई संस्कार अनुभव ग्रहण गर्न सकिन्छ।
सायद यसकै आधारमा होला है देवी, किनभने हामी जुन बेला स्कुलमा पढ्थ्यौँ त्यतिखेर चाहिँ घोक्ने शैली थियो है, त्यहीँभित्र त्यसको चुर तत्व के हो भन्नु खोजेको के हो थाहा छैन, तर घोकेर याद गर्ने बानी बसेको थियो। तर पश्चिमा मुलुकहरूमा चाहिँ विद्यार्थीलाई आफै काम दिने, कुनै पनि विषयमा आफै खोजनीति गर्ने होइन, आफ्नै विषय चुज्ने चुज गर्ने होइन, आफै अध्ययन गर्ने जुन बानी बसाले सायद त्यसले गर्दाखेरि मस्तिष्क विकासको लागि धेरै राम्रो
पाएको। मस्तिष्क विकास एक पर्सनालिटी डेभलपमेन्ट भन्यो, व्यक्तित्व विकासका लागि धेरै नै महत्वपूर्ण पक्ष हो।
त्यसै गरी मानिसको व्यक्तित्व विकासमा सत्सङ्गको अत्यन्त महत्वपूर्ण हात हुन्छ। सत्सङ्ग भनेको मित्रता अथवा फ्रेन्डसिप। सत्को अर्थ असल वा उच्च र सङ्गतको अर्थ टाँसिनु वा सम्पर्क गर्नुहुन्छ। यसमध्ये सज्जनहरूको सङ्गत गर्नु र वा असल मानिसको सङ्गत गर्नु प्रमुख मानिन्छ। सत्सङ्गबाट आफ्नो स्वभाव प्रकट हुनुका साथै सफलता प्राप्त हुन्छ। सङ्गत गुणाको फल भन्ने उखानै छ। त्यसैले विद्वानहरूले उच्चता र श्रेष्ठताका लागि सत्सङ्गमा जोड दिँदै आएका छन्। भनिएको छ जसरी साना खोला खहरेले पनि ठूला नदीको साथ र वा सम्पर्कमा जानले सागरलाई भेटाउँछन्, त्यस्तै लक्ष्य प्राप्त गर्न ज्ञानी महापुरुषकै सङ्गत गर्नुपर्छ।
हामीले अहिले तपाईँलाई बतायौँ पर्सनालिटी डेभलपमेन्टमा फ्रेन्डसिप त्यो पनि पोजिटिभ फ्रेन्डसिप कतिको इम्पोर्टेन्ट छ भन्ने विषयमा गर्यौँ भने अब उच्च व्यक्तित्वको चाहना वा ज्ञान र उन्नतिको आकांक्षा राख्नेले श्रेष्ठ र उच्च व्यक्तिसँग सङ्गत गर्नुपर्छ। ठूला सङ्गत पनि सङ्गत गर्नु निकै उत्कृष्ट व्यक्तित्वसँग सङ्गत गरे धेरै कुराहरू सिकिन्छ। सानासँग लागे नाक कान, ठूलासँग लागे गुवापान कसो भनिन्छ होइन, त्यही उखान पनि यहाँ चरितार्थ रहेको छ। मूर्खको सङ्गत गर्नुभन्दा बरु एक्लै विचरण गर्नु उत्तम हुन्छ। कहिले पनि मूर्खको सङ्गत गरेर आफू फलदायी हुँदैन, बरु एक्लै नै इन्डिपेन्डेन्टली आफूले जीवन लिड गरेको चाहिँ फाइदा हुन्छ भनेर भन्नुभएको छ। छेडभरको कुसङ्गत पनि हानिकारक हुन्छ भने एक छेडको सत्सङ्गले पनि जीवन परिवर्तन हुन सक्छ।
अब यसमा कतिपय क्षेत्रमा चाहिँ जस्तै भनौँ उच्च व्यक्तिको अथवा श्रेष्ठ व्यक्तिसँगको संगत गर्नु भन्ने हुन्छ, तर श्रेष्ठ व्यक्ति भन्नको अर्थ कुनै ठूलो पदमा बसेको होइन, विचारले श्रेष्ठ व्यक्ति होइन, विद्वताले श्रेष्ठ व्यक्तिहरूको संगत गर्नु,
विचारकै हिसाबले निकै उत्कृष्ट व्यक्तित्वसँग सम्पर्क गर्यो भने, उहाँहरूसँग संगत गरियो भने चाहिँ उहाँहरूबाट लिने कुराहरू धेरै हुन्छन्, त्यही कारणले आफ्नो व्यक्तित्व विकासमा धेरै फाइदा पुग्न सक्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ।
त्यस्तै एउटा असल तथा सच्चरित्रवान व्यक्तिका लागि कुनै न कुनै रूपले समाज र राष्ट्रको समष्टि हित कल्याणका लागि केही न केही गर्नु उसको कर्तव्य वा दायित्व हो। अत समाज सेवाको भावना व्यक्तित्व विकासका लागि अपरिहार्य मानिएको छ। जो आफ्ना लागि मात्र सोच्छ त्यो स्वार्थ र संकीर्णताको जालोले ग्रसित हुन्छ। अरूका लागि पनि केही गरौं भन्ने भावनाको विकासबाटै मानिस उत्कृष्ट पद प्राप्त गर्न सक्षम हुन्छ। परोपकार र त्यागसँगै व्यक्ति सबैभन्दा बढी अधिकार प्राप्त गर्न सक्छ। सर्वहितकारी कार्यले नै आत्मा सन्तुष्टि र सुख प्राप्त हुन्छ। यस तथ्यमाथि विवेकी विचारवान व्यक्तिले चिन्तन मनन गर्नु जरुरी छ।
पक्का पनि मै खाउँ मै लाउँ भन्ने धेरै सक्सेस भएको पाइएको छैन भनेर चाहिँ यो प्याराग्राफले चाहिँ जनायो नि होइन। अब हामीले समाज सेवा आफ्नो करियर बनाउनु त छँदै नै छ। अब समाज सेवा र अरूको सेवा गर्यो भने पनि ती सेवा मार्फत चाहिँ हामीले मेवा पाइन्छ भन्ने खालको कुराहरू चाहिँ हामीले एकदम मनन गरे चाहिँ पर्सनालिटी डेभलपमेन्ट अथवा व्यक्तित्व विकासको लागि सहयोग पुग्न सक्छ।
सायद आफ्नो स्वार्थ मात्रै अथवा आफ्नो हितको लागि मात्रै हेर्दाखेरि चाहिँ कस्तो हुन्छ कालान्तरमा जीवन भन्ने कुरो चाहिँ लेखनाथ पौडेलले निकै राम्रो प्रस्तुत गर्नुभएको छ होइन।
मै खाउँ मै लाउँ मोज मै गरौँ त्यसरी
तरुण तपसी उहाँको त्यो खण्डकाव्यमा निकै मिठो छ। तरुण तपसी तपाईँले श्रोताहरू तपाईँले पढ्नुभयो भने त्यसमा आफ्नो स्वार्थको लागि काम गर्दा के कस्तो आउँछ भन्न रिजल्ट त्यसले देखाउँछ।
यस लेखका लेखक रत्नबहादुर बस्नेत हुनुहुन्छ, उहाँले अन्तिममा निष्कर्षको रूपमा के भन्नुभएको छ भने भनेको छ, जसमा मेरो घर मेरो परिवार मेरो सन्तान र मेरो सम्पत्ति भन्ने भावना मात्र नभई सामूहिक कल्याण र समष्टि हितका लागि मेरो समाज मेरो देश भन्ने आफ्नोपन अर्थात् आफ्नोपन अर्थात् भावना हुन्छ भने त्यही विकसित मनस्थितिको परिचायक हो भनेर चाहिँ उहाँले निकै राम्रो तरिकाले चाहिँ एउटा निष्कर्षमा पुग्नु भएको छ। त्यसैले व्यक्तित्वको पूर्णता र उच्चता प्राप्तिका लागि सामाजिक र सामूहिक भावना जागृत गर्नु त्यतिकै महत्वपूर्ण ठहरिएको छ भनेर भन्नुभएको छ। निकै राम्रो विचार, निकै राम्रो लेख प्रस्तुत गर्यौँ हामीले। यो जीवन उपयोगी विचार रत्नबहादुर बस्नेतका विचार थिए हामीले प्रस्तुत गरेको।
श्रोताहरू तपाईँलाई हामीले यदि मिठो सुनायौँ यसकै आधारमा सायद अबको 2014 सालभरि तपाईँले यसलाई आधार मानेर तपाईँको पर्सनालिटी डेभलप गर्नुहोस् यही हाम्रो इच्छा कामना।
हामीले नयाँ वर्षमा यो ल्याउनुको कारण पनि तपाईँलाई एउटा शुभकामना मार्छ, शुभकामना जस्तो होस् र तपाईँले यसलाई चिन्तन मनन गर्नुहोस् भनेर चाहिँ हामीले खोजी गर्न यो लेख यहाँ प्रस्तुत गर्यौँ। निकै फलदायी निकै महत्वपूर्ण लेख जस्तो लाग्यो हामीलाई र तपाईँले चिन्तन मनन गर्नुभयो होला, खुसी लाग्यो। तपाईँ अब तपाईँलाई हामी यो एउटा व्यक्तित्व विकासको जानकारी सँगसँगै एउटा गीत प्रस्तुत गर्दछौँ, निकै पुरानो गीत, एउटा पुरानो पप गीत स्काई ब्यान्डको आवाजमा डाँडैमा मेला लागेछ। त्यसपछि हामी कुराकानी गर्नेछौँ बोडल्सपल स्कुल अभियानका अभियानकर्तासँग।
हामीले डाँडैमा मेला लागेछ भनेर गीत बजायौँ
हामीले, यो पहिलोचोटि हुनसक्छ यो कार्यक्रममा अहिलेसम्म बजाएको यो गीत, निकै रमाइलो पुरानो पप गीत।
Thank you.
टाढैमा मेला लागिरहेछ, निकै पुरानो पप गीत तपाईँले सुन्नुभयो। र यसपश्चात हामी तपाईँलाई अघि भनेअनुसार बोटल्स फर स्कुल अभियानका अभियन्ता सूर्य निरौलाजीसँग हामी कुराकानी गर्नेछौँ। उहाँले हामीलाई आगामी कार्यक्रम महायात्रा र अन्य कलाकारको संलग्नतामा हुने कार्यक्रमबारे जानकारी दिनुहुनेछ भने उहाँहरूको बोटल्स फर स्कुलको क्रियाकलापहरूबारे पनि हामीलाई जानकारी दिनुहुन्छ। र उहाँलाई स्वागत गर्नु सिधै सुरेनजी, म देवी पोखरेल तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु।
धन्यवाद देवीजी।
ल अलिकति कुरा गरिहालौँ। मैले भने महायात्रा कार्यक्रम कस्तो कार्यक्रम किन गर्न लागिरहनु भएको छ, त्यो कार्यक्रम अलिकति त्यो त्यसबारे अलिकति जानकारी गराइदिनु श्रोताहरूलाई।
कहिले हुँदैछ, कहाँ हुँदैछ?
ए, सर्वप्रथम रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूलाई बोटलफोर स्कुलको तर्फबाट म सूर्य निरौलाको नमस्कार। यो कार्यक्रम चाहिँ हामीले 19 जनवरीमा उडविल टाउन हलमा गर्दैछौँ अनि अब हामी यसैको तयारीमा छौँ।
समय कति बजेदेखि?
समय 6 बजेबाट 9 बजेसम्म, सायद 10 बजेसम्म लामो प्रोग्राम हुनसक्छ, किनभने कलाकारको जम्बो टोली आउँदैछ, 10 जना कलाकारहरू हुनुहुन्छ हामीसँग। मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कुन्ती मोक्तान, त्यसै गरी वसुन्धरा भूषाल, किरण केसी, नरेन्द्र कंसाकार, त्यसपछिबाट मोहित आचार्य,
शिवहरि पौडेल
हुनुहुन्छ, किरण केसी हुनुहुन्छ, होइन। 10 जनाको यो टोली छ। सायद मलाई लाग्छ यो प्रोग्राम 3-4 घन्टाको हुनेछ।
हजुर सुरेनजी, निकै ठुलो जम्बो टोली कलाकारको, निकै नामी कलाकार, हास्य कलाकारदेखि लिएर गायक गायिकाहरू पनि हुनुहुन्छ यस टोलीमा। उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने तपाईँले विचार गर्नुभएको छ? निकै ठुलो, उहाँहरूलाई कसरी स्वागत गर्नुभएको छ?
यो महायात्रा इभेन्ट चाहिँ हाम्रो मेलबर्नबाट सोलङ्चर इभेन्टले गरेको, अर्गनाइज गरेको। त्यो अन्तर्गत चाहिँ हामीले एडलेडमा बोटल फर स्कुल र नमस्ते कल्चर ग्रुप, भुटनिज कम्युनिटी अन्तर्गतको नमस्ते कल्चर ग्रुपसँग मिलेर हामीले गर्न खोजेको यो प्रोग्राम। यो प्रोग्रामको लागि चाहिँ उहाँहरू 18 तारिकमा पर्थको प्रोग्राम सकेर 19मा एडलेड आइपुगेर फेरि 19मै यहाँ पनि प्रोग्राम छ, त्यसपछि उहाँहरू यो सकेर क्यानबेरा जानुहुन्छ। यो साँच्चै नै एकदमै ठुलो हामीले अर्गनाइज गर्न खोजेको छौँ। अब सम्पूर्ण एडलेडवासीहरूको
सुरेनजी, यदि जस्तो भनौँ यहाँको भन एडलेडवासी नेपाली साथीहरूले अथवा भुटानी साथीहरूले चाहिँ यहीँ कलाकारलाई भेट्ने मौका कसरी पाउँछन् कि पाउँदैनन् होला?
ए, त्यसको पनि हामीले व्यवस्था गरेको छौँ। त्यो चाहिँ एकदमै सही बेलामा हजुरले क्वेसन मलाई राख्नुभयो। यो हामीले चाहिँ कस्तो गराएको छौँ भने, त्यति बेला प्रोग्राम सकिन 9-10 बजिसकेपछि अब कलाकारहरू पनि अघिल्लो दिन प्रोग्राम गरेर आएको हुनुहुन्छ, उहाँहरू पनि सायद थाक्नुहुन्छ, त्यसले गर्दा त्यसको बावजुद चाहिँ हामीले प्लेटिनियम भन्ने एउटा टिकट, $100 टिकट राखेको छौँ। त्यसमा चाहिँ 19को प्रोग्राम यो भयो, 21 जनवरी 21को दिन चाहिँ सगरमाथा रेस्टुरेन्टमा चाहिँ हामीले राति डिनर प्रोग्राम राखेको छौँ 8 बजेदेखि। कलाकारलाई भेट्न चाहनेहरूले चाहिँ त्यो प्लेटिनियम टिकट किनेर उहाँहरूलाई चाहिँ त्यो बफेट डिनर पनि फ्री छ, त्यो $100 टिकटमा त्यो एउटा डिनर पनि फ्री छ, र उहाँहरूले प्रत्यक्ष रूपमा कलाकारसँग भेटेर फोटो खिचाउने, उहाँहरूको अब अटोग्राफ लिनेदेखि लिएर इभन मदन हरिवंश आचार्यको चिना हराएको मान्छे पनि सायद त्यहाँ किन्न सक्ने हामीले चाहिँ त्यो गर्ने मेसो मिलाएका छौँ अहिले।
भनेपछि तपाईँको प्लाटिनम टिकट किन्न पाउनेले मात्र भेट्ने हो कि अब अरू गोल्ड सिल्भर टिकट किनेर प्रोग्राम हेर्न जाने व्यक्ति?
त्यो पनि पाइयो। कस्तो भयो भने, प्लेटिनियम किन्नेहरूले त उहाँहरूले अर्को त्यो किनिराख्नु परेन, त्यो जब डिनरको लागि आउनुहुन्छ उहाँहरूले टिकटको बावजुद पनि $25 चाहिँ डिनरको लागि बुझाउनु पर्ने हुन्छ त्यहाँ।
भनेपछि कार्यक्रम स्थलमा चाहिँ दर्शकहरूले चाहिँ दर्शकहरूले भेटेर यसो फोटो खिच्ने, गफ गर्ने भन्ने चाहिँ मौका नमिल्ने जस्तो चाहिँ थाहा पायौँ, त्यस्तै हो सुरेन्जी?
त्यो चाहिँ सही, एकदम हजुरले भनेको एकदमै सही हो, किनभने हामीसँग समय नै एकदम कम भएकोले गर्दा उहाँहरू एडलेड एयरपोर्ट ओर्लिनुहुन्छ 3 बजे, त्यसपछिबाट हाम्रो प्रोग्राम स्टार्ट हुँदैछ 6 बजे। अब उहाँहरूलाई राख्ने व्यवस्था गरेर, उहाँहरूलाई फ्रेस बनाएर हामीले स्टेजसम्म पुर्याउँदा उहाँहरू एकदमै टायर्ड हुनुहुन्छ जस्तो लाग्यो मलाई, किनभने अघिल्लो दिन प्रोग्राम गरेर आएको हुनुहुन्छ, अनि त्यसले गर्दा त्यस्तो हुन्छ भन्ने जानेरै हामीले चाहिँ मङ्गलबारको दिन चाहिँ सम्पूर्ण एडलेडवासी जो जसले कलाकारसँग, यति महान कलाकारहरू हाम्रो ठाउँमा हुनुहुन्छ, यति सानो कम्युनिटीमा पनि आइदिनु भयो, त्यो एकदमै हामीलाई गौरवको कुरा हो, उहाँहरूलाई भेट्न चाहनेहरूले मङ्गलबार सगरमाथा रेस्टुरेन्टमा भेट्न सक्नुहुन्छ।
एकपटक यसको बारेमा अलिकति क्लियर भनौँ, मैले बुझे अनुसार प्लेटिनियम टिकट किन्नेले चाहिँ फ्रीमा आर्टिस्टसँग भेटेर डिनर पनि गर्न पाउने, अरू टिकट किन्नेले चाहिँ डिनर गर्न पाउने, भेट्न पाउने, तर डिनरको लागि पैसा $25 तिर्नुपर्ने।
हजुर, हामीले यसपालि चाहिँ कसरी हरेक प्रोग्रामहरूको चाहिँ सिङ्गल एउटा इन्ट्री टिकट मात्रै हुन्थ्यो, यो प्रोग्रामलाई चाहिँ हामीले यस्तो खालको हल बुक गरेको छौँ कि त्यसमा चाहिँ हामीले क्याटेगोरी छुट्याएको छौँ, तीन क्याटेगोरीमा राखेको छौँ यसलाई, प्लेटिनियम, गोल्ड र सिल्भर गर्नेर। प्लेटिनियमको मूल्य $100 छ, गोल्डको $50 छ, सिल्भरको $30 छ। जसले प्लेटिनियम किन्नुहुन्छ उहाँहरूले सो हेरेर अगाडिबाट, यो अगाडिबाट सो पनि हेर्न पाउनुभयो, कलाकारसँग डिनर पनि गर्न पाउनुभयो। र गोल्ड र सिल्भर जसले $50 र $30 टिकट किनेको हुन्छ उहाँहरूले त्यो टिकटको बावजुद पनि कलाकारलाई भेट्न चाहेमा सगरमाथा रेस्टुरेन्टमा डिनरमा आउँदा $25 चाहिँ पे गर्नुपर्ने हुन्छ।
हजुर, प्लाटिनम टिकट कसले किन्ने? अब एकदमै लिमिटेड एडिसन मात्रै हो कि प्लाटिनम टिकट, जसले सर्वसाधारण जसले किने पनि हुन्छ?
होइन होइन, जसले जसलाई इच्छा छ, जसलाई एकदमै नजिकबाट कलाकारलाई हेर्ने छ, अब भनौँ न त्यो प्लेटिनियम वास्तवमा स्ट्यान्ड अप कमेडी हेर्दा त अगाडिबाट नै रमाइलो हुन्छ नि त, परबाट अब हेर्नुभन्दा त मुभी हेर्दा पो पछाडिबाट राम्रो आउला अरे, प्रोग्राम हेर्नलाई त अगाडिबाट स्टेज प्रोग्राम त अगाडिबाट राम्रो आयो, त्यसले गर्दा त्यो सर्वसाधारणले पनि किन्न सक्नुहुन्छ। तर जम्मा हामीसँग 100 मात्रै टिकट छ, त्यो 100 पनि धेरै मलाई लाग्छ प्लेटिनियम मान्छेले अलि कलाकार जस्तो भेट्न चाहनेहरूले एकदमै प्लेटिनियममा फोकस गरेकोले गर्दा सक्दो जसले चाहनुहुन्छ उहाँले चाहिँ अहिले किनिहालेमा चाहिँ मलाई लाग्छ, किनभने धेरै लामो समय छैन हामीसँग, जम्मा 2 छ, त्यो नै राम्रो हुनेछ।
अब जस्तो नि यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे अलिकति भनिदिनुहोस् न।
यो कार्यक्रम आयोजना गर्ने उद्देश्य चाहिँ खास भन्यो भने मेन हाम्रो यही फन्ड रेजिङकै प्रोग्राम हो। हामीले अहिलेसम्म हाम्रो अहिलेसम्म बोडलपो स्कुलको एकाउन्टमा लगभग $6,000 छ। हामीले योभन्दा अगाडि 2025-2500 चाहिँ त्यो लमजुङको सानो काभ्रे माविलाई दिइसकेका छौँ। अब हाम्रो चाहिँ त्यो स्कुललाई 10,00,000 सहयोग गर्ने हाम्रो बाचा थियो, त्यो अन्तर्गत अब यो रकम, यसबाट उठेको रकम र हामीसँग भएको रकम पुरा गरेर हामीले त्यो हाम्रो बाचा पुरा गर्ने उद्देश्य हो यो अहिलेको चाहिँ। त्यसपछि बाँकी रहेको रकम हामीले भोलि प्रोग्रामहरू अरू आयोजना गर्दै गएर हामीलाई एल्डरवासीहरूले सहयोग गर्नुभयो भने रहेको र बोतल सङ्कलन गरेर उठेको रकमबाट यो नितान्त केवल स्कुललाई सहयोग गर्ने, विद्यार्थीहरूलाई सहयोग गर्ने मात्रै हो यसको उद्देश्य चाहिँ।
कहाँको विद्यार्थी, कस्तो विद्यार्थीलाई सहयोग गर्ने?
यो चाहिँ हामीले अहिले चाहिँ सबभन्दा पहिला यो सानो काभ्रे माध्यमिक विद्यालयको टुङ्ग्याउँ भन्ने हाम्रो चाहिँ सोच हो होइन, अनि त्यसपछि हाम्रो कमिटी मेम्बरहरूले र त्यहाँ नेपालबाट हामीलाई कुन अब हाम्रो जुन प्रकृति थामी भन्ने एकजना सदस्य हुनुहुन्छ उहाँले पनि नेपालमा हेर्दै हुनुहुन्छ, कसलाई आवश्यकता छ त्यो अनुसार हाम्रो कमिटी बैठकबाट नै हामी निर्णय गर्नेछौँ त्यो।
हजुर, यो बडल्सपर स्कुल भन्यो हामीले, तपाईँहरूको निकै फेसबुकमा पनि अभियान चलिरहेको छ र सर्वसाधारणले बुझ्ने गरी के हो त यो, अलिकति प्रकाश पारिदिनुहोस् सुरेनजी।
यो साधारण त यो अस्ट्रेलियामा नर्दर्न टेरिटोरी र साउथ अस्ट्रेलियामा मात्रै खाली बोतलहरू बेचे बापत 10 सेन्ट हामीले पाउँछौँ र त्यस्ता बोतलहरू प्रायः मान्छेले गएर बेच्दैनन्, त्यो बोतलहरू लगेर रिसाइकलमा हालेर फालिन्छ। तर यो प्रोग्रामको मेन उद्देश्य चाहिँ के हो भने हामी साउथ अस्ट्रेलियामा बसेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी साथै विदेशीहरूलाई पनि हामीले ल्याएका छौँ, अहिले हाम्रो यो प्रोग्राममा आउनुभएको छ। उहाँहरूले चाहिँ आफ्नो घरमा प्रयोग भएका क्यान भयो, खाली बोतलहरू भयो, जुनबाट 10 सेन्ट आउँछ, जुसको पनि बोतलहरू हुन्छ, बियर रक्सी दिएको पनि बोतलबाट 10 सेन्ट आउँछ, त्यो चाहिँ हामीले सङ्कलन गरेर त्यो डिपोमा लगेर बेचेर त्यसबाट कलेक्ट भएको पैसा नेपालको ग्रामीण भेगमा रहेका स्कुलहरूलाई सहयोग गर्ने अभियान हो यो।
एकदम राम्रो। कसरी बोतल अब अन्तिमतिर आइसकेपछि हामी कसरी सङ्कलन गर्ने, तपाईँहरूको माध्यम कस्तो छ, कसरी सङ्कलन गर्नुहुन्छ, कहाँ कहाँबाट गर्नुहुन्छ?
यो एउटा च्यारिटी अर्गनाइजेसन भएकोले गर्दा जसको जसलाई सहयोग गर्ने भावना छ उहाँहरूले त्यो बोतल बेचेर पनि सहयोग गर्न सक्नुहुन्छ, अथवा हामी भोलेन्टियरहरू छौँ, हामी कमिटीभित्र 7-8 साथीहरू छौँ, सबैको मोबाइल नम्बरहरू हामीले त्यहाँ पब्लिस गरेका छौँ र कसैको घरमा यदि त्यस्तो बोतलहरू छ जो हामीलाई सहयोग गर्न चाहनुहुन्छ उहाँहरूले हामीलाई फोन गर्नुभयो भने हामी मध्येमा जो कोही छ, किनभने सबैजना हामीहरू कामको बावजुद एउटा च्यारिटी अर्गनाइजेसनमा लागेका हौँ, कामको समय मिलाएर सात आठजना मध्येमा जसको छुट्टी हुन्छ उसले गएर त्यहाँबाट तपाईँहरू जसको घरमा खाली छ खबर गर्नुहुन्छ उहाँहरूकोबाट हामी उठाएर त्यसपछि हामी डिपोमा लगेर बेचेर त्यो पैसा कलेक्ट गर्छौँ।
हस्त सुरेन्जी, समयको लागि धेरै धेरै धन्यवाद।
यहाँहरूलाई पनि धन्यवाद यसरी यो प्रोग्रामलाई प्रकाश पार्ने मौका दिनुभयो, र सम्पूर्ण रेडियो सुनेर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू प्लिज एकदमै सहयोग गरौँ, यो हाम्रो लागि हो, राष्ट्रको लागि हो, यति बुझिदिनु होला। धन्यवाद।
हजुर धन्यवाद। हामी कुराकानी गर्दैथ्यौँ बोटल्स फर स्कुलका अभियन्ता सूर्य निरौला र उहाँहरूले गर्न खोज्नुभएको कार्यक्रम नमस्ते कल्चरल ग्रुप र बोटल्स फर स्कुलको संयुक्त आयोजनामा हुन गइरहेको कार्यक्रमबाट जानकारी दिँदै हुन्थ्यो। र अब हामी एउटा गीत प्रस्तुत गर्छौँ तपाईँको लागि, हाम्रो गीतमा रहेको छ, हाम्रो अबको पालामा रहेको छ। उहाँले जानकारी दिएअनुसार कुन्ती मोक्तानको पनि यस कार्यक्रममा सहभागिता हुनेछ र कुन्ती मोक्तान यही मौका भएर हामी कुन्ती मोक्तानको माथि माथि सैलुङ्गेमा भन्ने गीत प्रस्तुत गर्दैछौँ तपाईँको लागि, सुन्दै रहनुहोला। हजुर, माथि माथि सैलेङ्गेमा भन्दै थिइन् कुन्ती मोक्तान. कुन्ती मोक्तानको यस्ता मिठा गीत सुन्नको लागि चाहिँ र उहाँलाई स्वयं भेट्नको लागि चाहिँ जनवरी 19 को कार्यक्रममा तपाईँहरू पक्का पनि जानुपर्ने हुन्छ त्यहाँनिर होइन.
युवा संसार अफिसियल मिडिया पार्टनर पनि
मिडिया पार्टनर हो र युवा संसारलाई अर्को एउटा निकै राम्रो मौका पनि मिलेको छ के हो इन्द्र?
त्यो निकै राम्रो मौका भनेको चाहिँ हामी आगामी 13 तारिकदेखि बिहान 6:30-9 बजीसम्मको रेडियो एलर्टको ब्रेकफास्ट कार्यक्रम लिएर आउँदैछौँ
युवा संसार टिम. र भोलि सोमबार, भोलिको हप्ता ठ्याक्कै सोमबारदेखि जनवरी 13 तारिकदेखि बिहान
6:30-9 बजीसम्म
2.5 घण्टाको ब्रेकफास्ट हो हामी यहाँबाट होस्ट गर्दैछौँ. र यसमा चाहिँ हामी विशेष गरेर भुटान, भुटानी र
भुटानका विविध विषयहरूमा हामी समेट्नेछौँ. जस्तै भनौँ
हामी 1980 अन्तिम दशक अन्तिमदेखि
सुरु भएको भुटानी आन्दोलन
आन्दोलन
त्यसपछि आएर हामी नेपालमा कसरी बितायौँ, त्यसपछि हाम्रो रिपेट्रिएसन भन्न भुटान जाने प्रक्रिया कसरी अल्झ्यो, हामी पुनस्थापित कसरी भयौँ विभिन्न मुलुकमा
र पुनस्थापना पछि कस्ता कथा व्यथाहरू छन् त्यस विषयमा हामी कुराकानी गर्नेछौँ. र त्यति मात्र होइन, हामी साहित्य, संगीत,
त्यसपछि मिडिया, त्यसपछि हामीले पुनस्थापित भइसकेपछि यहाँको भन्न लाइफमा अथवा यहाँको सोसाइटीमा कन्ट्रिब्युट गरेको हाम्रो मल्टिकल्चरलिजम,
हामी विभिन्न इन्टरभ्यू रिपोर्टहरू ल्याउने कोसिस गर्नेछौँ. र श्रोताहरू, यो सो चाहिँ इङ्ग्लिसमा हुनेछ किनभने ब्रेकफास्ट सो रेडियो.
त्यसको अलावा अझै हामी एउटा इन्ट्रेस्टिङ पक्ष पनि के पनि सम्पर्दैछौँ भने भुटानले निकै चर्चामा ल्याएको ग्रोस नेसनल ह्याप्पिनेसको बारेमा कथा कुरा गर्नेछौँ. ग्रोस नेसनल ह्याप्पिनेस भुटानको कथा सही हो कि होइन, रिफ्युजी इस्युसँग जोडेर पनि हामी गर्नेछौँ,
लेखाजोखा
गर्नु छ. एक्सपोर्टहरूसँग हामी गफ गर्नेछौँ, विभिन्न व्यक्तित्वहरूसँग गफ गर्नेछौँ, अमेरिकामा भएका, नेपालमा भएका, भुटानका
र भुटानी आन्दोलनसँग निकै नजिक र भुटानी आन्दोलनका एक अभिन्न मित्रसँग पनि हामी कुराकानी गर्नेछौँ.
जापानदेखि भुटान, नेपाल, त्यहाँदेखि अमेरिका,
क्यानाडा,
अस्ट्रेलिया, सबै देश,
डेनमार्क, नर्वेका मानिसहरूसँग पनि
हामी गफ गर्ने प्रयास गरिरहेका छौँ. श्रोताहरू, अबको 13 तारिक, अब भनौँ भोलिको हप्ता 13 तारिक बिहान 6:30-9 बजीसम्म हामीलाई नछुटाउनु,
हामीलाई ट्युन गर्न नभुल्नुहोला. र हामी अब कुराकानी गर्दैछौँ एकजना एक विशिष्ट व्यक्तित्व जो चाहिँ एक निकै नै प्रभावशाली, निकै नै प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ र भनिहालौँ उहाँ एकजना नेपालका वरिष्ठ इन्जिनियर तथा वैज्ञानिक हुनुहुन्छ. उहाँको नाम हुतराम वैद्य हो र उहाँ जलस्रोत भनौँ वाटर रिसोर्सेस, इन्भाइरोमेन्ट वातावरण र कृषि एग्रिकल्चर साइन्टिस्ट तथा इन्जिनियर हुनुहुन्छ. र म चाहिँ सरासर भन्छु, म पनि एउटा वाटर इन्जिनियर र सिभिल इन्जिनियर भएको कारणले गर्दाखेरि उहाँको इतिहाससँग धेरै नजिक छु, उहाँबाट धेरै प्रभावित भएको छु र उहाँको कुरा हामी यहाँबाट तपाईँहरूलाई पनि कतिको प्रेरणा लिन सक्नुहुन्छ भन्ने यहाँबाट बताउन चाहन्छु दिँदैछु इन्द्रले.
नेपालका पहिलो कृषि इन्जिनियर हुन् हुतराम वैद्य. तर जतिखेर उनी कृषि इन्जिनियर भए त्यति बेला खेरसम्म कृषिलाई इन्जिनियरिङसँग जोडेर हेर्ने चलनै थिएन. उनकै कारण सिँचाइ, साना सिँचाइ समेत कृषिमा जोडिएर आएका हुन्. उनी भारतबाट कृषि इन्जिनियरिङ गरेर फर्किएका बेला नेपालको साक्षरता दर 7% मात्र थियो. जनचेतना स्तर कति थियो होला सहजै अनुमान गर्न सकिन्छ. तर यस्तोमा पनि उनले स्थानीयका कुरा नसुने कुनै पनि योजना अघि बढाउनु हुँदैन भन्ने कुरा बारम्बार दोहोऱ्याए. काठमाडौँ उपत्यकामा 1300 वर्ष अघिदेखि धान रोप्न थालेको कुरा महेश वंशावली र गोपाल वंशावलीमा उल्लेख भएको पनि उनले नै पुष्टि गरेका हुन्. उनी कृषि इन्जिनियरले पढेर भन्दा पनि किसानबाट सिक्न सक्छ भन्थे. पुरानो ज्ञान, सिप र कलालाई आधुनिकीकरण गरेर मात्रै पुग्छ भन्थे. सरकारी सेवाबाट अवकाश पाउँदा कुनै दाग नलागिकन निस्कनेमा उनी पनि पर्छन्. उनको अर्को विशेषता वैज्ञानिक भएका कारण खेर गए भन्ठानेका सबै वस्तुलाई पुनः प्रयोग गर्थे. जस्तो पानीको ट्याङ्की चुइयो भने माथिबाट टालेर उँधो फर्काइदिन्थे. कृषि उत्पादनको वृद्धिमा वैज्ञानिकीकरण, बिउ मलमा आधुनिकीकरण उनको प्रयत्नमा नै प्रारम्भ भएको हो. पिसाब या गहुँतलाई मलका रूपमा प्रयोग गर्ने परम्परालाई पनि उनीले प्रवर्धन गरेका हुन्. धुवाँरहित चुलोको निर्माणमा पनि उनको अगुवाई रहेको थियो। हुम्लामा उज्यालो कार्यक्रम लिएर जाने बेला उनलाई मलाई उनले भनेका थिए, एकजना लेखकको बारेमा हामीले लेखकले लेखेको यो लेख हामीले भन्दैछौँ, भनेका थिए स्थानीय ज्ञान सिप स्रोत साधन योग्यतालाई चिनेर उनीहरूको परामर्शमा कार्यक्रम अघि बढाएमा यो दिगो हुन्छ, नभन्दै त्यसो गरियो कार्यक्रम सफल पनि भयो। नेपालको लोपन्मुख उपेक्षित र उज्यालमा परेको संस्कृति कला र पुरातत्व तात्विक कला लगायत समग्र पक्षलाई उजिल्याउन हुतरामले धेरै समय खर्चेका छन्। उनी भनिरहन्थे संयुक्त राज्य अमेरिका पुरै घुम्नुहोस्, 300 वर्षभन्दा पुराना मानवकृति कला बिम्ब र प्रकृति पाइन्न। यस मानेमा नेपाल अमेरिका भन्दा कता हो कता धनी छ। मन्दिर, पाषाण कला, प्रस्तर कला र काठ कला नेपालका निधि हुन् र ती सधैँ जीवन्त रहनेछन्। बागमतीलाई पुनः स्थापित गर्न पनि साह्रै मेहनत गरेका छन् उनले। सामान्यतया बागमतीलाई हामीले नदी भनेर चिन्थ्यौँ, उत्तरामले यसलाई सभ्यतासँग जोडिदिए। बागमतीलाई हामीले फोहोर गरेर त्यसको पानीमा रहेको जैविक भौतिक र रासायनिक तत्व नष्ट गर्यौँ, जलचरको इहलीला त्यहीँबाट समाप्त हुन थाल्यो। यस्तो अवस्थामा उत्तरामले बागमतीलाई आमालाई जस्तो सेवा गरे, राज्य र समाजको ध्यानाकर्षण गरे, भलै बागमतीको अवस्थामा त्यति ठूलो परिवर्तन आउन सकेन। बागमती उत्तरामले लेखेको खेलेको पौडेको बालुवा हिलो र माछा मारेर खाएको ठाउँ हो। न्वारन पूजा श्राद्ध अन्तिम दाह संस्कारमा जल चढाउने त्यही बागमती हो। यसर्थ यसमा सभ्यता जोड्नु जरुरी भएको हुतरामको भनाइ थियो।
हुतराम वैद्य एक इन्जिनियर हुन्, साइन्टिस्ट हुन्, वैज्ञानिक हुन् र उनी अहिले हामीले भन्यौँ बागमतीसँग धेरै नजिक व्यक्तित्व, निकै नयाँ नयाँ वैज्ञानिक सोचहरू ल्याउने व्यक्तित्व र उहाँको बारेमा हामी कुरा गरिरहेका छौँ। उहाँले नै बागमतीलाई विभिन्न नामहरू दिनुभएको छ र उहाँले भन्नुभएको छ बागमती 13 दिदीबहिनी उहाँ चाहिँ बनेका हुन् र उहाँले भन्नुभएको छ भनेर चाहिँ त्यसरी नामकरण गर्नुहुन्थ्यो। र उहाँले भन्नुभएको छ इच्छामती, विष्णुमती, हनुमती, हनुमन्ते, मनुमती, मनोहरा, रुद्रमती, श्यालमती, तिलमती, तिलगंगा आदि कुनै पनि विषयलाई हेर्दा सूक्ष्म अध्ययन त्यसको परम्परा र वैज्ञानिक आधारमा निचोड निकाल्ने उनको बानी रहेको थियो। जीवनको उत्तरार्धमा आत्मवृत्तान्त छाप्ने रहर गरेका थिए हुतरामले, तर त्यस बेला आफ्नै जीवनको सम्प्रभुता हरायो उनको। यो पुस्तक छापियोस् भनेर मैले पनि धेरै प्रयास गरे, आफ्नो पैसाले नछाप्ने अडानमा थिए उनी, तर मेरै करखापले तयार भएका थिए। यद्यपि यो काम रोकिएको छ, अहिले म चाहन्छु कसै न कसैले यो काम फत्ते गरिदियोस् र पछिल्लो पुस्ताले हुतरामलाई अझै चिन्ने मौका पाओस् भनेर चाहिँ यो लेख लेख्ने उहाँसँगको आफ्नो अनुभव बताइराख्नु भएको छ। व्यक्तिगत रूपमा एकजनाले जति गर्न सक्छ हुतरामले त्यो गरे। प्रकृतिले उनले चाहे भन्दा लामो समय दियो। 3 वर्ष यता साह्रै कष्टपूर्ण जीवन बिताएका थिए उनले। उनलाई एक लाइनमा भन्नुपर्दा सकारात्मक पक्षका सजीव मूर्ति भन्ने पुग्छ। र
श्रोताहरू, समयले नेटो काटिसकेको छ। हामी हुतराम वैद्यको यो प्रेरणादायी कथासँगै आजको लागि बिदा माग्छौँ। अर्को हप्ता 5:30 बजे युवा संसार कार्यक्रम लिएर हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि हामीले जाँदा जाँदै फेसबुक खोलेँ भन्ने सन्दीप नेउपाने र निशा सुनारको यो गीत तपाईँलाई छोडेर जाँदैछौँ। अर्को हप्ता 5:30 बजे भेट होला।
सोमबारदेखि हामी ब्रेकफास्टमा पनि भेट्न सक्छौँ।
आजको लागि म इन्द्र अधिकारी
र म देवी पोखरेल बिदा दिनुहोस्। हस्त, नमस्ते।
Yeah.